نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير جی کل ہم نے اپنا سبق پارے کے اینڈ پہ پورا کیا تھا اور آپ سب کو ایک ہوم ورک ملا تھا کہ آپ سب نے علم کے آداب لکھ کے لانے جو لوگ نہیں لکھ کے لائے وہ ہینڈ ریز کریں گے پلیز جسٹ لفٹ ہاتھ کھڑے کر لیں اوکے ٹھیک ہے چلیے پھر آگے بات چلتے ہیں ہم لوگ ٹھیک ہے اب پارے کے شروع میں ہم دیکھیں گے کہ انہی واقعات کی کچھ مزید حکمتیں ہیں اللہ سبحانہ تعالیٰ کے کلام کی ترتیب کو ہی سامنے رکھیں گے اگر آپ دیکھیں کہ ہم اپنی عقل سے سوچتے تو یہ پارا اس واقعے کو پورا ہونے پہ پورا ہونا چاہیے تھا لیکن قرآن پاک کی ترتیب بھی الہامی ہے اس کے نزول کی طرح جس طرح قرآن پاک نازل اللہ سبحانہ تعالیٰ کے حکم سے اور اس کی مرضی اور اس کی مشیت سے ہوا تھا اسی طرح اس وقت جو ہمیں قرآن پاک دکھتا ہے اپنے سامنے یہ بھی اللہ تعالیٰ ہی کی ترتیب ہے اگر آپ دیکھیں کہ آدھا واقعہ جس میں موسیٰ علیہ السلام کے وہ سارے سوال ابھی جواب ملنے سے پہلے پورا ہو گیا اور اب اگلا پارا شروع ہو رہا ہے ہم نے تو اس کو ایک سبق میں ڈالا لیکن آپ نے دیکھا کہ ہم نے اس کو آدھا وہاں کر کے ایک آپ کو پاس دے دیا روک دیا کیوں کیا یہ بھی انسان کو صبر سکھاتا ہے یعنی اب اللہ عالم اس کی حکمتوں کو وہ خود جانتا ہے بہتر سے لیکن مجھے یہاں لگتا ہے کہ ایک واقعہ 15ویں پارے کے اینڈ پہ ختم نہ ہونا اگلے پارے میں اس کو لے آنا یہ کملی طور پہ اس بات کی دلیل ہے کہ لوگوں کو یہ سکھایا جا رہا ہے کہ علم کے راستے میں صبر بہت ضروری ہے اور بہت اعلیٰ ہے پھر اس کے بعد اگلی چیز میں اب اس آیت 75 سے لے کے سبق کے اینڈ تک ہم اکٹھا کریں گے کہ اس میں ان واقعات کی حکمت ہے کیا ہے قال الم اقل لک خضر علیہ السلام نے یا ان کے استاد نے کہا کیا میں نے آپ سے کہا نہیں تھا کیا انک لن تستطیع معی صبرا کیا آپ میرے ساتھ صبر نہیں کر سکیں گے اس میں جو لفظ پیچھے گزرا ہے وہ تو پہلے بھی تھا کہ انک لن تستطیع معی صبرا اس پہ ہم نے پچھلے پارے میں بات کر لی یہاں اگر آپ ہائی لائٹ کریں نا تو ایک نئی چیز ہے اس میں الم اقل آپ اس کو بڑا سا کر کے لکھیں الم اقل کیا میں نے تم سے نہیں کہا تھا یہ جملہ استاد کے منہ سے سننا کیسا لگتا ہے اور یہ جملہ کن کو سننا پڑتا ہے کہ جو پچھلی بات پہ عمل نہیں کرتے کسی بھی طالب علم کے لیے یہ جملہ قابل غور ہے اور اس کے لیے لمحہ فکریہ بھی ہے اچھے طالب علم کون ہوتے ہیں اچھے شاگرد کون ہوتے ہیں کہ جو استاد کی بات کو سنتے ہیں اور مان لیتے ہیں اور جو ذرا سے ریلیکسڈ ہوتے ہیں وہ اس میں تعاقب کرتے ہیں ڈیلے کرتے ہیں نمبر ایک پھر دوسری بات یہ ہے کہ وہ اس میں اپنے خیال کے مطابق کچھ رنگ آمیزی کر لیتے ہیں یہاں ہم حضرت موسیٰ کے کردار پہ کوئی بات نہیں کریں گے کیونکہ وہ نبی تھے اور حضرت خضر پہ بھی ہم کچھ نہیں کہیں گے کیونکہ اللہ جانتا ہے کہ وہ فرشتے تھے یا انسان تھے لیکن ہم تو اس کو اپنے لیے پڑھ رہے ہیں یہ ہماری زندگی کا ایک سبق ہونا چاہیے کہ کبھی بھی میرے استاد کو مجھ سے الم اقل نہ کہنا پڑے انک لن تستطیع معی صبرا کیا آپ میرے ساتھ صبر نہیں کر سکیں گے قال موسیٰ علیہ السلام یا شاگرد بولا ان سألتک اگر میں آپ سے سوال کروں ان شیئم کسی چیز کے بارے میں بعدہ آج کے بعد یعنی آفٹر دس یا آج کے اس انسیڈنس کے بعد یا ہاں سے مراد سوال بھی ہو سکتا ہے کہ اس سوال کے بعد جو میں کر چکا آج تک اگر میں اس کے بعد پھر آپ سے سوال کروں تو فلا تصاحبنی تو آپ مجھے اپنے ساتھ نہ رکھیے گا بہت ہی قابل غور جملہ ہے استاد نے یہ بالکل نہیں کہا تھا کہ اگر تم نے اس کے بعد اب کوئی سوال پوچھا تو میں تمہیں نکال دوں گا یہ موسیٰ علیہ السلام کی بے صبری دکھائی گئی ہے ادھر اور شاگردوں میں اکثر بے صبری ہوتی ہے جیسے بچوں میں ہوتی ہے چھوٹی سی چیز نہ ملے تو رونے لگتے ہیں چھوٹی سی چیز ملتی ہے تو بہت ہی زیادہ ایکسٹرا خوش ہونے لگ جاتے ہیں تو موسیٰ علیہ السلام کو یہ جملہ نہیں بولنا چاہیے تھا آپ اس جملے کو ذرا بالکل ایک پریکٹیکل فارم میں اپنے سامنے لائیں ایک استاد ہے اور ایک شاگرد ہے اور شاگرد سے غلطی ہو گئی کوئی بڑی بات نہیں ہے لیکن شاگرد اس کے بعد کہہ دے، اچھا یہ میری آخری غلطی تھی، اس کے بعد آپ مجھے اپنے ساتھ نہ رکھیں. یہی جملہ بن رہا ہے نا. کیا اسٹوڈنٹس کو یہ چیز کرنی چاہیے کہ بھائی مجھے نکال ہی دیں تو آپ اچھا ہے؟ نہیں کہنا چاہیے تھا. ان کو کیا کہنا چاہیے تھا؟ اب میں آپ کو صرف ایک سینس سمجھانے کے لیے، قال لئن سألتک عن شیء بعدہا، موسیٰ علیہ السلام کو یہ کہنا چاہیے تھا کہ اگر آج کے بعد میں اس کے علاوہ پھر کوئی سوال کروں تو آپ مجھے اور مہلت دیجیے گا، آپ مجھے سزا دیں، آپ مجھ پہ سختی کریں. لیکن فلا تصاحبنی کہنا، یہ محرومی کی بات ہے. علم کے سفر کی مصیبتیں جو لوگ نہیں برداشت کر پاتے نا، یا تو وہ کہہ جاتے ہیں کہ فلا تصاحبنی، اور یا خود ہی فلا تصاحبنی پر عمل کر کے اس سلسلے کو منقطع کر دیتے ہیں. کتنا پھل لگتا ہے درخت کے شروع پہ، جب موسم آتا ہے تو درخت کے اوپر بہت سارا بور لگتا ہے نا. آپ نے کبھی دیکھا ہوگا آموں کی کیریاں کتنی لگتی ہیں جب بالکل نیا نیا سفر ہوتا ہے، یا اگر آپ نے کبھی انار لگتا ہوا دیکھا، اس کے چھوٹے چھوٹے پھول سے ہوتے ہیں، یا اورنج یا کوئی بھی، بہت سارا پھل لگتا ہے. لیکن اینڈ پہ اگر آپ اس کی 6 مہینے کی فصل ہے یا سال کی فصل ہے، آئی ڈونٹ نو، مختلف پھلوں کی مختلف ہوگی، اینڈ پہ جو پھل آتا ہے وہ کتنے پرسنٹ ہوتا ہے؟ وجہ کیا کہ بہت سارا بور راستے میں ہی فلا تصاحبنی کہہ جاتا ہے. آندیاں چلتی ہیں، آپ نے سنا ہوگا پاکستان میں کہ جب آم پکنے کا موسم آتا ہے تو آندیاں چلتی ہیں. گرمیوں کے آغاز میں بہت آندیاں آتی ہیں پاکستان میں، کیونکہ وہی آموں کے پکنے کا موسم ہے. تو اصل میں وہ آندیاں اس لیے ہوتی ہیں کہ جو کچے جھڑے ہوئے پھل ہیں نا، جو بیچارے کسانوں نے اور فارمرز نے اتار کے اتنا پیک کرنا ہے اور بعد میں کھول کے دیکھنا ہے تو اس میں کہیں کیڑا لگا ہوا ہے، کہیں وہ گلے میں، وہ خود ہی اتر جائیں. یہ فطرت کا نظام ہے، یہ اللہ کی طرف سے ایک قسم کا نیچرل فینومینن ہے کچی خراب چیزوں کو جھاڑنے کا. یہی حالات آپ نے سنا ہوگا جب ایک ماں پریگننٹ ہوتی ہے تو بچہ ایبارٹ ہو جاتا ہے، تو اس میں بھی ڈاکٹرز یہی کہتے ہیں کہ جتنے بچے خود ہی مس کیریج کی صورت میں نکل جاتے ہیں اس میں سے عموماً ہینڈی کیپڈ ہوتے ہیں یا ان میں کوئی نہ کوئی خرابی ہوتی ہے. تو اللہ سبحانہ تعالیٰ انسان کی اس طرح بھی مدد کرتا ہے کہ اس کی محنت کو ختم کرتا ہے. تو یہاں سے اب آگے خود سمجھ جائیے، اللہ نے اپنے دین کا کام بہت سیکیور ہاتھوں میں دینا ہوتا ہے. بالکل ایسے ہی سمجھے کہ جیسے آپ اپنا کمپیوٹر کبھی اپنے بچے کو تو نہیں دیں گے. یہ الگ بات ہے کہ آج کل میں نے دیکھا کہ ماؤں کے فون تو ہوتے ہی بچوں کے ہاتھ میں، کبھی بھی نہیں ایسا ہو سکتا، نہیں ہونا چاہیے. لیکن ہم اپنی قیمتی چیزیں کمزور ہاتھوں میں نہیں دیتے. اللہ سبحانہ تعالیٰ نے بھی کچھ اسی قسم کا یہاں نظام رکھا ہوا ہے دنیا میں کہ بہت سارے لوگ، یعنی میں نے آپ کے لیے یقین کرے، میں آپ سب کی شکر گزار ہوں کہ آپ نے مجھے پڑھنے کا پھر موقع دیا، اور میں نے آج صبح ہی اللہ کے حکم سے نیت کی ہے اللہ موقع دے. ایک بہت ہی خوبصورت کتاب میرے ہاتھ لگی اور کافی دیر سے میرے ہاتھ میں تھی، لیکن اب میں نے اس کو غور سے دیکھا اور میں نے نیت کی کہ اس کو میں کسی نہ کسی گروپ کو پڑھاؤں گی. اس کا نام ہی ہے خیر القرون کی درسگاہیں اور طریقہ تعلیم. انشاءاللہ ہم آرڈر کریں گے، جہاں بھی جس طرح بھی ہو سکا اس کو پڑھیں گے. میرا دل نہیں کر رہا تھا کہ میں اس کتاب کو چھوڑوں، اور شروع سے لے کے آج تک ہر دور کی، یعنی صحابہ کی درسگاہیں، تابعین کی، تبا تابعین کی، اسلاف کی، کچھ چیزیں انشاءاللہ اسی میں سے آج اینڈ پہ آپ کے ساتھ شیئر کروں گی. لیکن بہرحال دعا کیجئے کہ علم کی راستے کی پابندیوں کو میں برداشت کر کے آخر تک پہنچ ہی جاؤں. 3 سیکنڈ تک یہ دعا کر لیں کہ اللہ تعالیٰ مجھے کہیں بیچ میں نہ کچا جھاڑ دینا، کیونکہ جو کچا جھڑا ہوتا ہے نا وہ کچا پکا ہی پھر پھل پھیلاتا ہے، اور وہ پھر جو علم پھیلتا ہے نا وہ اللہ کی پناہ. کہتے ہیں اگر آپ مجھے ساتھ نہ رکھیں، قد بلغت من لدنی عذرا، یا اس پہ اور توقید کر دی. اردو میں تاکید کہتے ہیں، عربی میں توقید ہے. کہاں پڑھا آپ نے، کسی کو یاد ہے؟ بالکل قریب کی صورتوں میں پڑھا، من بعدی توقیدھا، سورۃ نحل میں پڑھا تھا. اس عورت کے لیے التی نقدت غزلہ من بعد قوت انکاسا، کہ وہ عورت جس نے بڑی محنت کے ساتھ کاٹا تھا اور اس کے بعد اس کو ضائع کر دیا تھا. تو وہی لفظ توقید ہے. موسیٰ علیہ السلام اتنا بھی کہہ کے چپ کر جاتے نا تو ہو سکتا ہے کہ ان کے استاد پھر ریکنسیڈر کرتے ان کو، لیکن موسیٰ کے منہ سے ایک اور جملہ نکل گیا، قد بلغت من لدنی عذرا، بس آپ پہنچ چکے ہیں میری طرف سے حد عذر کو. اس کو سمجھیں آپ کیا جملہ. आप मेरी तरफ से हद्दे उजर को पहुंच गए हैं। मतलब यह है कि आप इसके बाद अगर आप मुझे निकाल भी दें अपनी सोहबत से, तो आपके ऊपर कोई इसका मैं ब्लेम नहीं करूंगा। आई विल नॉट क्लेम यू, या मैं सू नहीं करूंगा, या मैं इसके बारे में दोबारा बात नहीं करूंगा कि मेरी तरफ से वाकई आपको उजर मिल गया, ये मुराद है। और आप देखिए कि मूसा अलैहिस्सलाम तो हो सकता है कि अपने उस जुर्म की शिद्दत को महसूस करते हुए कर रहे हैं ना, लेकिन अगर आप गौर से देखें सारी चीज को, तो उसमें मूसा अलैहिस्सलाम का उस्ताद को जवाज देना कि फिर मैं आपके ऊपर कोई शिकवा नहीं करूंगा, गिला नहीं करूंगा, बस वाकई मैं फिर इस काबिल नहीं था कि आप मुझे अपने साथ रखें। इसके बाद आप देखिए स्टूडेंट के मुंह से दो इंतहाई जुमले सुने, उस्ताद क्या बोले? कुछ नहीं बोले। ये भी एक जुमला नोट कीजिए, बस फन तलका, दोनों चले। इससे क्या पता चलता है कि बोलने देना चाहिए, जो बोलता है उसको खूब बोलने दें, जो कहता है उसको कहने दें, जो जिसको समझ आती है वो करने दे, अपने अल्फाज को जाया नहीं करना चाहिए कि जो वक्त आएगा तो देखेंगे क्या होगा। अच्छा, अमूमन हम इस मौके पे दो इंतहा का शिकार होते हैं, उन्होंने दो जुमले बोले और हम उस्ताद होने के नाते आगे चार बोलते हैं, बिल्कुल तुम इसी काबिल हो, मैं बिल्कुल नहीं रखूंगा, ये करूंगा वो करूंगा। एक ये टोन होती है और एक दूसरी होती है, नहीं, कोई बात नहीं, आप तो ऐसे हैं, चले ऐसा तो फिर हो ही जाता है, मुझे पता है आपकी मजबूरी है, यानी बिल्कुल ही नेगेटिव। ये दोनों ही रवैये दुरुस्त नहीं है। जो कोई कुछ कहता है कह दे, जैसे मैं आपको एक छोटी सी मिसाल देती हूँ कि किसी से कोई एक गलती पहली दफा हुई, हो जाती है, बहुत सारे साथी हैं, फिर वो बाद में लिखते हैं फॉरगिव दिस एंड दैट, तो मैं अक्सर उसके जवाब में ये दुआ लिख देती हूँ इस्तग़फ़ार की, जिसका मफहूम जो होता है कि अल्लाह मुझे भी माफ़ करे, आपको भी माफ़ करे, क्योंकि हम सब ही ये गलतियां भी करते हैं और अल्लाह ताला की बख्शिश के मुंतजर हैं। फिर अगर किसी से वो बात एक से दूसरी तीसरी बार हो जाए, और फिर उसके बाद में ज़ाहिर है जब बात गलत होती है तो अच्छे साथी जो होते हैं उनको एहसास होता है, फिर वो लिखते हैं प्लीज़ फॉरगिव मी दिस एंड दैट, काफ़ी जो भी लिखता है, तो मैं उसके जवाब में सिर्फ दो लफ्ज़ लिखती हूँ इंग्लिश के, ओके दैट्स इट, ठीक है आपने, अब मैं को नहीं चले कोई बात नहीं भाई, मेरे पास इतना वक्त नहीं है, और मैं क्यों उनको रिलैक्स करूं अगर वो इस वक्त अपने इस गलती के बोझ में दबी हुई है, तो रहने दे जरा थोड़ी देर। तो इसलिए लोगों को रिलैक्स करना नहीं चाहिए, ना तो पुश करें ना रिलैक्स करें। उस्ताद खामोश है और ये बक्कार है, इसको मतानत कहा गया इधर। खैर आगे देखिए सफर शुरू हुआ, यहां से एक बहुत ही खूबसूरत रवैया भी उस्तादों में जो होना चाहिए वो क्या है, मोहलत देना। पहली गलती पे नहीं पकड़ा, दूसरी पे भी नहीं पकड़ा, इवन दूसरी के बाद तालिब इल्म थोड़ी सी बात ऐसी करता हुआ दिखता है जो नहीं करनी चाहिए थी, लेकिन उस्ताद ने मौका दिया, तो अच्छे माँ बाप और अच्छे उस्ताद, अच्छे कुलीग्स, अच्छे कोचिस उनसे सीखने वालों को मोहलत देते हैं, फौरन नहीं रुकना। देखिए बाज दफा हम हर वक्त टोकते हैं, ये भी ठीक नहीं है, और एक ये कि बिल्कुल नहीं टोकते, ये भी ठीक नहीं है। फिर दूसरी बात है कि हर गलती पे रोकते हैं, ये भी ठीक रवैया नहीं है, और हर वक्त टोकते हैं, कभी नहीं। आप अपने बच्चों की तरबियत तो इससे सीख ही सकते हैं ना, अगर आप कोई इस लेवल पे नहीं भी हैं अगर, तो हर गलती पे बच्चे को मत टोके, ओवरलुक करें, इग्नोर करें, जब देखें कि इसकी अपनी अकल काम नहीं कर रही तो उसको इशारा करें, कभी आंख से कभी मुंह के एक्शन से, लेकिन आखिर में बस उसको आधे लफ्ज से उसकी अहमियत का एहसास दिलाकर आगे चलें, क्योंकि उस्ताद और माँ में कोई फर्क नहीं है, दोनों एक ही काम करते हैं। खैर आयत 77 फन तलका, बस दोनों चले, चलते ही गए, यानी सफर कंटिन्यू रहा, हत्ता इजा अतया लकरियती, यहां तक कि जब वो दोनों पहुंचे एक बस्ती वालों के पास, निस्तत अमा, उन्होंने खाना तलब किया। पीछे याद है कई बार ये बात हो गई कि अलिफ सीन ता लग जाए तो टू सीख, वही लफ्ज है, ताम खाना होता है, तोम इस तत अमा क्या होता है, खाना तलब करना, इन दोनों ने खाना तलब किया, अहला उसके रहने वालों से। उस दौर में ना होटल्स थे ना मोटल्स थे और ना जंक फूड और फास्ट फूड की कबख्ते थी, लोग जाते थे बस्ती वालों पे, लाजिम होता था कि खाना खिलाएं, हत्ता कि जितनी भी हम इस्लाम के अंदर मेहमान नवाजी की हदीसें और बातें पढ़ते हैं वो उसी दौर के हालात को सामने रखते हुए थी। ठीक है, नतीजा क्या निकलता कि लोग फिर खिलाते, अब इन्होंने खाना मांग भी लिया, चलो खुद नहीं खिलाया तो मांगा ना दिया, इससे समझिए कि वो कितनी स्टबन बस्ती थी या बखील थी या वट एवर। فا ابو تو انہوں نے انکار کر دیا. یہ کون سا لفظ ہے؟ ابا یا ابی, شیطان کے معاملے میں نا سختی سے انکار کرنا. دیکھیں جو لفظ ہے نا انکار, یہ بھی عربی کا ہی لفظ ہے, نکر سے منکر. لیکن ابا اور انکار میں کیا فرق ہے کہ انکار میں سختی پائی جاتی ہے, کہ یعنی کسی چیز کو شدت کے ساتھ نگیٹ کر دیا کہ نہیں ہم نہیں یہ کام کریں گے. ٹھیک ہے, ہو گیا. اَن یُدَیِّفُوہما کہ ان دونوں کی مہمان نوازی کریں, یعنی انہوں نے اس بات سے انکار کر دیا کہ ان دونوں کی مہمان نوازی کریں, یعنی کہنے پہ بھی نہیں دیا. بہت ہی بخیل بات ہوگی, کسی ایک نے بھی نہیں دیا. یہ بھی سوچیں, اچھا یہاں لفظ کیا آ رہا ہے, بستی والوں سے. اجتماعی بات تھی نا, کسی ایک فرد کی بات نہیں, پوری بستی کی بات ہے. یہاں اسے نوٹ کیجئے گا کہ ہر جگہ ایسے لوگ تو ہوتے ہی ہیں کہ جو بہت ہی فیاض ہوتے ہیں کھلانے پلانے میں, اور ایسے بھی ہوتے ہیں جو مہمان کو دیکھ کے کھانا ادھر ادھر کر سکتے ہیں, لیکن یہاں پوری بستی کا عمل ہے. اور جب پوری بستی میں کسی نے بھی یہ کام نہ کیا تو گویا کہ پوری بستی مجرم ہو گئی. خیر ہونا کیا تھا, یہ کلیم کر سکتے تھے. لیکن استاد کا عمل دیکھیے, فوجدا فیہا جدارین یرید ان ینقض فاقامہ, تو ان دونوں نے وہاں ایک دیوار دیکھی جو گرا چاہتی تھی, تو اسے خضر علیہ السلام نے سیدھا کر دیا. اب یہاں بڑا خوبصورت انداز ہے یہ عربی کا کہ دیوار گرنے کا ارادہ کر رہی تھی. امیجینیشن میں کچھ آتا ہے؟ بالکل یوں کروکڈ, یعنی چھکی ہوئی چیز جس کو دیکھ کے لگے گا کہ یہ بھی گر جائے گی, ابھی گر جائے گی. تو خضر نے پکڑ کے اس کی مرمت شروع کی اور اس کو سیدھا کر دیا. اچھا یہ بتائیے کہ خضر علیہ السلام کا یہ کام اچھا تھا کہ برا؟ اچھا تھا نا. پچھلے دو کام موسیٰ کی شریعت یا ہر دور کی شریعت کے مطابق نہیں ٹھیک تھے, نہ قتل جائز تھا اور نہ ہی کسی کی چیز کو خراب کرنا, لا ضرر ولا ضرار. یہ عمل ویسے خراب نہیں تھا بلکہ احسان کے درجے پہ تھا. یہاں پہ آپ دیکھیے شاگرد کی کوتاہ نظری. استاد کا عمل احسان کے درجے کا تھا, وہ محسن بننا چاہتا تھا, متقی سے بڑھ کر محسن. لیکن شاگرد ابھی سمجھتے نہیں ہیں نا, جیسے بچے بھی چھوٹے ہوتے ہیں, ان کو نہیں پتا ہوتا کہ ماں باپ کچھ لوگوں کے رویوں کے باوجود ان کے ساتھ اچھا معاملہ کیوں کرتے ہیں. تو فوراً ہی موسیٰ بول اٹھے, قال لو شئت لاتخذت علیہ اجرا, موسیٰ علیہ السلام نے کہا اگر آپ چاہتے تو اس پر کچھ اجرت لے لیتے. اچھا اب ذرا موسیٰ علیہ السلام کے ٹوکنے کا انداز دیکھیے, کیا یہ کہا ہے موسیٰ نے کہ آپ دیوار نہ بناتے؟ یہ تو نہیں کہا. یا استاد کے اوپر کوئی تنقید کی ہے کہ کیوں بناتے ہیں؟ نوٹ کیجئے, یہ ادب کا مقام ہے. طالب علم طالب ادب ہوتا ہے. انہوں نے نہ تو استاد کے اس عمل کو کہ دیوار کو ٹھیک کرنا, اس کا تو ذکر ہی نہیں کیا. بات سمجھے, ہم تو ڈائریکٹ ہٹ مارتے ہیں نا کسی کے اوپر, کٹ کٹ ہم کہتے ہیں یہ غلط ہے یہ ٹھیک نہیں ہے. انہوں نے دیوار کو سیدھا کرنا یعنی فاقامہ پہ کوئی بات نہیں کی, بس اپنی دبی آواز میں کہا کہ کرنا تو تھا, اچھا کیا آپ نے, ویری نائس, ہاں لیکن کچھ پیسے لے لیتے. کیوں؟ کیونکہ انہوں نے ہمیں کھانا نہیں دیا, تو چلو پھر ہم ان کے اوپر احسان کیوں کریں, جب یہ کھانا نہیں دے رہے تو ہم ان کا کام بغیر پیسے کے کیوں کریں. یہ نبیوں کا ادب ہے, اللہ کے ساتھ بھی اور بڑوں کے ساتھ بھی. اور یہ ادب نہ رہے تو علم ختم ہو جاتا ہے, علم بوجھ بن جاتا ہے, وبال بن جاتا ہے جب ادب نہ ہو اس میں. پھر بندہ خود کا استاد بننا پسند کرتا ہے دوسرے کی نسبت. اچھا چلیے اب آپ دیکھیے کہ اتنا جملہ ختم ہو گیا. موسیٰ نے کہا بس آپ لے لیتے. استاد کو کیا چاہیے تھے اس کے جواب میں؟ کیا بتاتے کہ نہیں میں نے اس لیے لیا کہ پتہ نہیں بےچارے غریب ہیں, حکمت پیش کرتے نہ لینے کی, ذکر ہی نہیں کیا. بغیر وجہ بتائے قال ھذا فراق بینی وبینک, کہنے لگے اب یہ ہے جدائی کا وقت میرے اور آپ کے درمیان, ٹائم ٹو لیو, ختم. کیوں نہیں بتایا؟ کیونکہ موسیٰ پیچھے کیا کہہ چکے تھے کہ اگر اب آپ مجھے نکال دیں گے اپنے پاس سے دور کر دیں گے تو آپ میری طرف سے عذر پر پہنچ چکے, قد بلغت من لدنی عذرا. تو گویا کہ یہاں پتہ چلتا ہے کہ شروع میں ڈیٹینشنز ملتی ہیں, شروع میں انسٹرکشنز ملتی ہیں, और ऑफिसेज में मीटिंग्स होती हैं, पेरेंट्स को कॉल किया जाता है, लेकिन जब स्टूडेंट खुद ही ये लिख के दे दे कि आज के बाद ये नहीं करूँगा, तो गोया कि वो फिर इस बात का इकरार करता है कि बस अब आपके मेरे से जुदा होने का वक्त है। अच्छा, यहाँ अब ये बात देखिए, आपको दोनों साइडें इधर इवन दिख रही हैं। अगर शागिर्द खूबसूरत बात कर रहा है ना, तो उस्ताद का भी तो अंदाज देखिए। ये क्यों नहीं कहा गेट आउट, निकल जाइए यहां से, हम आपको यहां से निकालते हैं, ये बोल सकते थे ना जुमले। इसमें क्या होता, बात तो वही होती जो है, ठीक है, लेकिन यहां देखिए क्या, हाज़ा फिराक बैनी व बैनिक, तेरा और मेरा, अपने आप को शागिर्द के साथ ही ले आए हैं कि अगर तुम जा रहे हो ना, तुम एक उस्ताद से महरूम हो रहे हो ना, तो मैं भी तो एक शागिर्द से महरूम हो रहा हूं ना, ये मतलब है इधर। और जाने वाला कभी ये नहीं सोचता, ये याद रखिए। सब रिश्ते नाते ताल्लुकदारियां तोड़ के जब कुछ लोगों ने जाना होता है ना, तो वो सबसे बात करते हैं, उस्ताद से नहीं करते। ये बड़ी दुख की बात है, और ये चोट बड़ी दफा सहते हैं उस्ताद। जब आप कभी इस मौके पे आएंगे ना, दिल की गहराइयों में बैठे होते हैं स्टूडेंट्स, हर एक, चाहे वो तंग करे, बात माने ना माने, लेकिन जब जो जाने वाले होते हैं ना, वो आप छोड़ दीजिए अपने सारे मामलों को कि डिक्लेरेशन फॉर्म फिल करना है ना करना है, सबसे ज्यादा डिनाई किए जाने वाला रूल जो मैंने पिछले 5 साल से लेके 7 साल के बीच में देखा है ना, वो ये है कि जब किसी को किसी मजबूरी से कोर्स छोड़ना है, अल्लाह ना करे किसी को आप में से भी कभी मौका में आए, और होता है लोग कोर्स स्विच भी करते हैं, छोड़ भी देते हैं, कहीं चले गए, कुछ हुए, ऑनलाइन पे चले गए, कुछ भी प्रॉब्लम है, एक कॉल करके मीटिंग लेकर टाइम अपने पास, उन्होंने आके एक छोटा सा फॉर्म फिल करना होता है, डिक्लेरेशन फॉर्म, और आप सबको ये बात पता है, कोई आप में से ये नहीं कह सकता कि हमें नहीं पता, भूल जाती है, और बात है हम फॉर्म फिल ही नहीं करने देते उस वक्त तक जब तक ना हो, इल्ला ये कि किसी ने वक्त से पहले किया, आप कहेंगे हमने तो यूज नहीं किए थे जब ये कोर्स ही नहीं शुरू हुआ था, तो आपको याद होगा कि बाद में आपको एक मौके पे 3-4 पारों के बाद पूरा दोबारा बताया गया था। किस्सा मुख्तसर यह, लेकिन बहुत कम, आटे में नमक के बराबर हमारा वो फोल्डर खाली ही रहता है, लेकिन लोग छोड़ भी देते हैं, कम होता है अल्हम्दुलिल्लाह, लेकिन जो छोड़ते हैं वो इसकी अहमियत नहीं समझ, उसको कह दिया कह देना मैं नहीं आ रही, उसको कह दिया मैं नहीं आ रही। इसीलिए शायद आप लोगों ने कभी महसूस किया, रोल कॉल में आज भी उन लोगों के नाम बोले जाते हैं जिनको आपने पिछले 2-3-4-6 महीने में नहीं देखा। हम कैसे जुरत करें, कोई कहता नहीं वो नहीं आएंगी अब, मैं कहती हूँ अस्तग़फ़िरुल्लाह, मैं तो ये गुमान भी नहीं कर सकती, मैं किसी के बारे में ये बदगुमान नहीं हूँ कि उसने छोड़ दिया, उसकी दोस्त ने कह दिया वो पाकिस्तान चली गई है, मुझे खुद नहीं पता होता, कई लोग आज भी पाकिस्तान गए हैं और मुझे नहीं उन्होंने बताया, या मेरे पास उनकी कोई रिटर्न चीज़ नहीं, मैनेजमेंट के पास होगी तो होगी। तो यहाँ स्टूडेंट और उस्ताद रिलेशनशिप है, हाज़ फिराक बैनी व बैनिक, कहते हैं कि मरे का सब्र आ जाता है, गुमे का नहीं आता, यकीन कीजिए ये बात 100% सच है। जो बच्चे मर जाते हैं माँ बाप के, वो तो सबको सब्र आ जाता है, लेकिन किसी का बच्चा गुमा हो तो माँ क्या कहती है, शायद अभी दरवाज़ा खटकेगा वो आ जाएगा। क्यों हज़रत याकूब अलैहिस्सलाम यूसुफ को नहीं भूले थे? लेकिन ये एक किस्म का एस्केपिज्म भी होता है और एटीट्यूड भी होता है, हम क्यों बोले, हम क्यों मिले। ज़्यादा से ज़्यादा खतरा ये होता है ना कि सामने आ गए तो ये फिर कहेंगे क्या हो, ज़्यादा से ज़्यादा, या ये कहेंगे कि अच्छा हम ये मसला हल कर देते हैं, और बाद जब उस्ताद से तो मसला होता ही नहीं है अल्हम्दुलिल्लाह, लेकिन कोई छोटी मोटी बातें ऐसी होती हैं, लेकिन सबसे ज़्यादा मुझे लगता है उसमें जो नुकसान होता है ना वो उस्ताद का होता है। लोग इन चीज़ों को एडमिट ही नहीं करते, फिर अखीर उनके लिए दिल से मोहब्बत खुरचनी पड़ती है और खुरची जाती है, और वक्त आता है कि वो याद भी, उनके नाम भी नहीं याद रहते। तो उस्ताद का ये जुमला अगर कभी बोलना पड़े कि चले जाओ, कभी ना कहें, नेवर, जिंदगी के किसी स्टेज पे। अब देखिए उस्ताद से मुराद वो सारे सिस्टम है ना जो दिल किसी को इल्म सिखाता है। मैं इंशाल्लाह बेचैन हो रही हूँ कि जल्दी से आपको कुछ कोटेशन सुनाऊँ उस बुक की, कि कैसा उन लोगों का मिजाज था और वो क्या कुछ करते थे। लेकिन यह कि यहाँ उस्ताद का खूबसूरत जुमला है, या दीन सिखाने वालों का, मैनेजमेंट का अच्छा जुमला है, हाँ जाओ भाई फिर अब वक्त जुदाई है, इस तरह से। बहरहाल सौ नब्बी कभी तावील मालम तस्तती अलैहि सब्रा, बस अब है ये वक्त जुदाई का मेरे और आपके दरमियान, हाँ लेकिन अब मैं आपको बता देता हूँ असल हकीकत इन चीज़ों की जिन पर आप सब्र ना कर सके। चलिए ज़रा इस जुमले पे भी तनकीद करते हैं, असल में वो बुखारी पढ़ रही हूँ ना आजकल, तो वो जिरा की आदत होगी, इसलिए हर आयत के ऊपर दिल करता है कि बात करो। اس جملے کو دیکھیے، اب تم کو بتاتا ہوں حقیقت ان کی جس پہ تم صبر نہیں کر سکے، آپ ذرا اپنے اوپر لیں، مجھے تو نکال دیں، یعنی میں اپنے آپ کو آپ کا استاد نہیں سمجھتی، اگر ہوگا تو میں اپنے کسی استادوں پہ آپ کو ڈال کے فارغ ہو جاؤں گی، ٹھیک ہے، مجھے تو نکال دیں، کسی ایک استاد اور شاگرد کو بیچ میں رہیں اور بالکل ایک کو موسیٰ بنا لیں، ایک کو خضر بنا لیں، امیجینیشن میں، موسیٰ نے ایک بات پہ بولے پھر دوسرا بولے، جب موسیٰ نے تنقید کی استاد آگے سے جواب دیا، خاموش رہے نا، کچھ نہیں بولا، پھر دوسرا، پھر تیسرا، پھر اس شاگرد نکل رہا ہے، تو جاتے جاتے موسیٰ کو یا شاگرد کو استاد پکڑ کے کہتا ہے، اب جاتے جاتے ذرا میں تمہیں حکمت تو سکھا دوں کہ کیوں میں نے کہا، تو اس وقت ایک بدتمیز اور گستاخ شاگرد کیا ہوتا، یہ آپ ہیں جن کی وجہ سے میں چھوڑ کے جا رہی ہوں، اگر آپ نے پہلی بات پہلی دفعہ بتا دی ہوتی تو میں دوسرا سوال ہی نہ کرتا. کتنوں کو بات اتنی سے سمجھ آ گئی ہے؟ اللہ اکبر. یعنی قرآن سمندر ہے، واللہ یہ سمندر ہے، اس میں جانے کے لیے انسان کے کا بہت حوصلہ چاہیے، بڑے بڑے لنگس چاہیے اس میں ڈوبنے کے لیے، کہ استاد نے اب جاتے ہوئے وہ باتیں بتائی ہیں جو اگر ہم اپنی زبان میں کہیں ایک شاگرد کی روشنی میں، کہ اگر شاگرد کو پہلے ہی بتا دیتے تو پھر وہ یہ نہ کہتا، دیکھا اگر آپ نے یہ باتیں مجھے پہلے بتائی ہوتی تو میں اس طرح نہ سوچتا یا سوچتی، یہ بات ہے اس کے اندر، لیکن انہوں نے اب بتائی اور شاگرد کچھ نہیں کہہ رہا، ٹھیک ہے، آپ کو پتا ہے کب بتانا ہے کب نہیں بتانا. اسے ایک اور بات بھی نوٹ کیجئے کہ ہر بات کی حکمت بتانا ضروری نہیں ہوتی. آپ اپنے بچوں کے ساتھ جب معاملہ کرتے ہیں اور آپ ان سے کہیں کہ بیٹا آپ یہ نہ کھاؤ، آپ کیا چاہتے ہیں آگے سے کیا کہیں؟ اوکے، اور وہ آگے سے حکمتیں پوچھیں، پھر کیا ہوگا، پھر کیا، اچھا نہ کروں، اچھا کر لوں، اچھا پھر اور اس طرح کی باتیں کرتے جائیں، نقصان کیا ہوگا، آپ کو غصہ آئے گا. حکمت دیر سے بتائی،